नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै कमल राणाको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
एसिड आक्रमणकारीलाई 20 वर्ष जेल सजाय हुने अध्यादेशले पीड़ित पक्षलाई राहत। कानून कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा अधिकार कर्मीहरूको जोड।
नेपालमा कोरोना संक्रमित हुनेको संख्या 70,000 नाग्यो। थप 6 जनाको मृत्यु। बढी शुल्क लिने प्रयोगशालालाई कार्यवाही गर्ने सरकारको चेतावनी।
निजी वायुसेवालाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको प्रति कर्मचारी युनियनको विरोध। नीतिगत प्रावधान अनुसार स्वीकृति दिएको उड्डयन प्राधिकरणको जिकिर।
दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा उत्तर कोरियाली नेता किमले माफी मागे। भारतमा कृषि विधेयकको विरोधमा देशभर चक्का जाम।
र आइपीएल क्रिकेटमा दिल्ली चेन्नई विरुद्ध ब्याटिङ गर्दै।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले एसिड आक्रमणबाट पीड़ितलाई न्याय प्रदान गर्दै दोषीमाथि कड़ा कार्यवाही गर्न एक अध्यादेश पारित गरेको छ। मन्त्री परिषदको बैठकले एसिड आक्रमण गर्ने व्यक्तिलाई 20 वर्षको कैद सजाय हुने गरी कानून बनाउन अध्यादेश पारित गरेको हो। नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम सरकारले अध्यादेश ल्याएको हो। मन्त्री परिषदबाट पारित भएको अध्यादेश राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित गरिनेछ। अध्यादेशमा कसैले कसैलाई तेजाब फ्याँकी, छर्की, खनाई, दृष्टि शून्य शक्ति नष्ट भई अनुहार जली कुरूप भएमा, महिला भए दुवै स्तन जली क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली क्षति भई नासिएमा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई 20 वर्ष कैद र 10,00,000 रुपियाँ जरिमाना हुनेछ भनिएको छ। एसिड प्रहारबाट त्यस्ता अङ्गहरूमा क्षति भई काम नलाग्ने भएमा 10-20 वर्षसम्म कैद र 7,00,000-10,00,000 रुपियाँ जरिमाना हुने उल्लेख छ। यस्तै शरीरको कुनै अङ्ग भङ्ग भई शारीरिक क्षति भएमा कसुरको प्रकृति हेरी 5-10 वर्ष कैद र 1-5,00,000 जरिमाना हुने व्यवस्था गरिएको छ। पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना बढ्दै गएका बेला सरकारले त्यसमा कडाई गर्न अध्यादेश ल्याएपछि एसिड सम्बन्धी कानून बनाउन पहल गर्दै आउनुभएका एकजना अभियन्ता उज्ज्वल विक्रम थापाको प्रतिक्रिया यस्तो छ।
लगभग सबै चिज एड्रेस भएको छ। कानुन भन्दा पनि पीडितहरूको रिहेबिलिटेसन आवश्यक थियो। राज्यले जिम्मा नबोक्ने उपचार कसले गराउने, बाघ छ जागिर कसले दिने, पढ्ने इच्छा छ घरमा पैसा उपचार नसक्यो कसले पढाउने, चाहे पुरुष होस् या महिला होस् उहाँहरूको रिहेबिलिटेसन होस् भन्ने मेरो यात्रा चाहिँ सफलतापूर्ण मैले सेफ ल्यान्ड गराएँ। आजीवन तेजाबले क्षति पुर्याएका स्वास्थ्य उपचारको जिम्मा नेपाल सरकारले उहाँहरूलाई योग्यता अनुसारको रोजगार शिक्षा चाहनेलाई बेसिक क्वालिफिकेसन पुग्छ भने उच्च शिक्षासम्म निशुल्क पढाइ दिने, सिप छ भने व्यवसायिक कर्जा दिने भयो, कृषक हो भने अनुदान दिने भयो। सायद यो विश्वमा यति राम्रो कानुन कहीं पनि छैन रिहेबिलिटेसनको। 2070 सालपछि सर्वोच्च अदालतले एउटा आदेश पास गरेको थियो नेपाल सरकारलाई तेजाब र कोरोसिभ मटेरियलको बिक्री वितरणमा नियन्त्रण गर्नुहोस्। त्यो नेपाल सरकारले पालना नगर्दाखेरि तेजाब जस्तो हतियार खुले आम बिक्री वितरण गर्न दिएकोमा नेपाल सरकार पनि त्यो अपराधको जिम्मेवार हो। आज नेपाल सरकारले आफ्नो गल्ती स्वीकार, तेजाब बिक्री वितरणको नियन्त्रण र नियम बन्छ त्यो पनि विश्वको उत्कृष्ट छ। अब कार्यान्वयनको पक्ष हो, कडा कानूनले गर्दा अपराधी अलिकति सोध्छ कि भन्ने हाम्रो क्रिएसन हो।
नयाँ कानून आएसँगै एकजना एसिड आक्रमण पीडित मुस्कान खातुन र उहाँका बुबाले पनि खुसी व्यक्त गर्नु भएको छ।
20 वर्षको जुन सुरात हुनु पर्छ पनि राम्रै छ, किनकि 20 वर्षमा त धेरै कुरो हुन्छ नि सन्तुष्ट हुन्छ, किनकि अब पहिलाभन्दा धेरै कानुन बदलाउ पनि आएको छ। अब किरणमा जुन रोक लाउनु पर्छ त्यहाँ धेरै राम्रो थियो, किनकि अब एसिड हाकुरी किनै पाउनु त छ्याक छ्याक नै पाउँदैन नि त।
राम्रो छ नि होइन, हाम्रो निशुल्क उपचार राज्यबाट नै हुन्छ, हुन्छ, पढाइको पनि राज्यबाट नै हुन्छ र एसिड कार्यक्रममा जो जब गर्न चाहनुहुन्छ उहाँको जब पनि प्रधानमन्त्रीज्यूले नै दिनुहुन्छ। त्यो कैदीहरूलाई चाहिँ 20 वर्ष जेल भयो, 10 लाख जुर्माना पनि भयो, एकदमै राम्रो कानुन भएको छ, राम्रो खुसी लागेको छ। तर अब एसिड पीडितको मात्रै होइन, हामी जति पनि महिला मान्छे हिंसा हुन्छ त्यसको पनि आवाज बनेर कानुन हुनु पर्यो। बलात्कार हुन्छ अथवा सानो कुरामा पनि टाइटल हानेर जलाइदिनुहुन्छ, यस्तो यस्तोको पनि आवाज हुनु पर्यो।
यसैबीच अधिकार कर्मी एवं अधिवक्ता इन्दु तुलाधरलाई सहकर्मी सरस्वती अधिकारीले अध्यादेश आउँदैमा सन्तुष्ट हुने अवस्था छ कि छैन भनेर सोध्नु भएको छ।
हामी कहाँ अब अदालत गइसकेपछि उनीहरूको इमिडिएट रिलिफको कुरा, अन्तरिम राहतको कुरा, क्षतिपूर्तिको कुरा, उनीहरूको न्याय भनेको सम्मानपूर्वक व्यवहार पाउने कुरा, यी सबै कुराहरूको लागि चाहिँ हामीसँग कम्प्रिहेन्सिभ कानुन छ कि अपराध पीडित संरक्षण ऐन। यो ऐनमा एउटा निश्चित लिमिटेसन छ, अदालत जानु पूर्व अथवा अदालतले निर्णय आदेश नदिँदासम्मको अवस्थामा चाहिँ के गर्ने त, उनीहरूको अधिकार, उनीहरूको क्षतिपूर्तिको कुरा, स्वास्थ्यको कुरा, उनीहरूलाई अन्तरिम राहतको कुराहरू चाहिँ कसरी व्यवस्थित गर्ने भन्ने कुरा चाहिँ अहिले हाम्रो कानुनमा अभाव छ। अहिलेसम्म पनि क्राइम भिक्टिम प्रोटेक्सन एक्ट, जुन अपराध पीडित संरक्षण ऐन 75 सालमा आयो, आज 77 सालको हामी कहाँ छौँ, 28 महिनामा पुगेका छौँ, त्यसको नियमावली आएको छैन। नियमावली नाउन जेलसम्मको लागि के हो त भन्दाखेरि चाहिँ पीडितको अधिकार भनेको कागजमा मात्र सीमित हुन पुग्छ, त्यसकारण यो नियमावली ल्याऊ भन्ने कुरा मुख्य कुरा हो। अहिले अध्यादेश ल्यायो, अध्यादेशले चाहिँ अब सजायमा थप व्यवस्था गर्ने, सजाय गर्ने, यो गर्ने, त्यो गर्ने, अब बिक्री वितरणलाई नियमन गर्ने, बिक्री वितरण गर्ने मान्छेलाई पनि सजायको व्यवस्था गर्ने भन्ने जुन कुराहरू अध्यादेशमा आएको छ, तर संसदले पारित गर्यो भने अब यो कानुन बन्ने हो, पारित गरेन भने यो अध्यादेश अब त्यसै चुहिन्छ, अध्यादेश कानुन सर लागु हुँदैन, अब संसदमा गएर भोलि के हुन्छ त्यसमा भर पर्छ। त्यसपछि पनि यो नियमन गर्ने सन्दर्भमा यी यावत कुराहरूमा चाहिँ नियमावली ल्याउन ढिला भयो भने चाहिँ कार्यान्वयनमा फेरि पनि अहिले जुन समस्या हामीले भोगिरहेछौँ त्यही समस्याबाट हामी जानु पर्ने हुन्छ। त्यसकारण भएका कानुनहरू पनि लागू गर्दै जाउँ, अनि त्यसलाई परिमार्जन गर्नुपर्ने छ भने नियमित संसदको बाटोबाट हामी जाउँ न। डेमोक्रेटिक एउटा कन्ट्रीमा चाहिँ अध्यादेशको प्र्याक्टिस भनेको त्यति राम्रो प्र्याक्टिस होइन, उसले जस्टिफाई गर्नुपर्छ। पीडितहरू जो छ उहाँहरूको एजुकेसनको कुराको लागि त हाम्रो एजुकेसन ल छ नि त, हामीले त्योसँग इन्टिग्रेटेड गरेर लाने कुरा पो मुख्य कुरा हो त। एजुकेसन दिने भन्ने कुरा अहिलेको अध्यादेश मार्फत ल्याउनै पर्दैन, उनीहरूको पुनस्थापनाभित्र स्वास्थ्य पनि पर्छ, शिक्षा पनि पर्छ, जीवन निर्वाहका कुराहरू पनि पर्छन् होला। यो अध्यादेशको पनि भोलिको अवस्था के हो, अनि पोलिटिकल कन्जम्सनको लागि मात्र अध्यादेश ल्याएको अवस्था हो भने त त्यसको औचित्य छैन नि त।
विगतको जुन हामीसँग अनुभव छ त्यसले पनि कतै यो पनि त्यसरी नै अल्झेर कागजमा मात्र बसिरहने हो कि भन्ने एक खालको शंका चाहिँ अझै पनि
त्यो निश्चितै रूपमा छ। किनभने भएको कानुन कार्यान्वयन गर्नको लागि बजेट पनि नल्याउने, कार्ययोजना पनि नल्याउने, नियमावली पनि नल्याउने, अनि एउटा भिक्टिमहरूले चाहिँ प्रधानमन्त्रीका अप्रोच गरेको आधारमा चाहिँ यी सबै यावत कुराहरूको विचारै नगरिकन म अध्यादेश ल्याउँछु भनेर घोषणा गर्ने भन्ने कुरा त फेरि पनि के हो त भन्दाखेरि कानुन भनेको मै हुँ भन्ने प्रधानमन्त्रीको अहम त त्यहाँ रिफ्लेक्ट हुन्छ नि त। त्यस कारण यसलाई चाहिँ हामीले भिक्टिमहरूको प्रोटेक्सनको लागि ल्याए कि ल्याएन भन्ने कुरा एउटा कुरा हो, तर म चाहिँ पोलिटिकल कन्ज्युम्सनको लागि जुन ल्याएको भन्ने गन्ध चाहिँ म पाउँछु।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 70,000 नागेको छ। तीमध्ये 51,000 बढी संक्रमित उपचारपछि स्वस्थ भएका छन्। पछिल्लो 24 घण्टामा देशभरका विभिन्न प्रयोगशालामा 12,262 पीसीआर गर्दा 1,313 जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। काठमाडौँमा मात्र 503 जना संक्रमित थपिएका छन्। यसै गरी ललितपुरमा 91 जना, भक्तपुरमा 51 जना, चितवनमा 67, महोत्तरीमा 55, मोरङमा 69, पन्देहीमा 61, बाँकेमा 32 जना संक्रमित थपिएका छन्। यससँगै देशभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 70,614 पुगेको छ। कुल संक्रमित मध्ये आजसम्म 51,866 जना उपचारपछि स्वस्थ भएका छन्। उपचारपछि स्वस्थ हुनेको दर कुल संक्रमितको 73.4% हो। गत 24 घण्टामा 1,455 जना अस्पतालबाट डिस्चार्ज भएका छन्। आज देशभर सक्रिय संक्रमितको संख्या 18,299 रहेको छ। तीमध्ये 10,052 जना होम आइसोलेसनमा र 8,237 जना संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये 227 जनाको आइसियू र 39 जनाको भेन्टिलेटरमा उपचार चलिरहेको छ।
कोरोना भाइरसको संक्रमणका कारण थप 6 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 3 महिला र 3 पुरुषको मृत्यु भएको पुष्टि गरेको हो। यससँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 459 पुगेको छ। आज पुष्टि भएका मृतकहरूमा मोरङकी 60, काठमाडौँकी 75 र कपिलवस्तुकी 70 वर्षीय महिला रहेका छन्। यस्तै गरी मोरङकै 55, सप्तरीका 70, ललितपुरका 51 वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले COVID-19 परीक्षण गर्दा तोकेभन्दा बढी रकम नलिन देशभरका प्रयोगशालाहरूलाई आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही निजी क्षेत्रका प्रयोगशालाहरूको परीक्षण नतिजाको विश्वसनीयतामाथि प्रश्न उठेको, आवश्यक नपर्ने व्यक्तिको पनि परीक्षण गरेको, सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएको भन्ने गुनासा आएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय जाँच निर्देशन विपरीत कार्य गर्ने प्रयोगशालाहरूलाई हदैसम्मको कारवाही हुने मन्त्रालयले चेतावनी समेत दिएको छ। अहिले देशभरका 55 मध्ये 40 प्रयोगशालाबाट निशुल्क परीक्षण भइरहेको बताइएको छ।
ललितपुर जिल्लाका 2 मेयरमा कोरोना भाइरसको संक्रमण भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई कोरोना संक्रमण भएको हो। पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणमा 2 रिपोर्ट आज दिउँसो पोजिटिभ आएको हो। उहाँहरू 2 रिपोर्ट पोजिटिभ आएसँगै होम आइसोलेसनमा बस्नु भएको छ।
विभिन्न 11 मोर्चाले विश्वव्यापी महामारी कोरोनाको उपचारबाट पन्छिने र बिरामीले आफ्नो उपचारको जिम्मेवारी आफैले लिनुपर्ने जस्ता सरकारले गरेको निर्णय गैर जिम्मेवारपूर्ण रहेको बताएका छन्। मोर्चाले आज विज्ञप्ति जारी गर्दै गैर जिम्मेवारीपूर्ण निर्णय अविलम्ब फिर्ता गरी निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। PCR परीक्षण अहिलेभन्दा 3 गुणा बढाउन, कोरोनाको आशंकामा बिरामी भर्ना लिन नमान्ने अस्पताललाई कडा कारवाही गर्न तथा कोरोनाको सबै खर्च अविलम्ब सार्वजनिक गर्न मोर्चाले सरकार समक्ष माग गरेको हो। नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त लगायत 11 दलले आफूहरूले राखेको मागका विषयमा सरकार गम्भीर नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। आइसर अर्थात माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुशियाली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योरसत फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल, स्कुटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ। आइचरका बस, ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरूले आर्थिक प्राथमिकताहरूको पुनर्विन्यास तथा स्रोतसाधनको पुनर्निर्धारण अविलम्ब गर्नुपर्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 75 महासभाका अवसरमा राष्ट्रसङ्घीय विकास कार्यक्रम र बहुआयामिक गरिबी मित्र समूह सञ्जालसँगको साझेदारीमा चिली र पाकिस्तान सरकारको सहआयोजनामा गरिबीको दोसाँत श्रेष्ठतम पुननिर्माणका लागि नेतृत्व र बहुआयामिक गरिबी सूचकाङ्कहरूको उपयोग विषयमा भएको उच्चस्तरीय पार्श्व बैठकलाई सम्बोधन गर्दै उहाँले कोविडका कारण उत्पन्न परिस्थितिबाट पार पाउन तथा अर्थतन्त्रलाई पूर्ववत फर्काउँदै द्रुत विकासको पथमा अग्रसर हुन बेलैमा साधन स्रोत पुनः छुट्याउन अपरिहार्य भएको बताउनु भएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज करिब दुई घण्टा भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान 10:30 बजेदेखि शुरू भएको भेटवार्ता 12 बजे सकिएको थियो। प्रधानमन्त्री समेत रहनुभएका ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डबीच दुईवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्त गर्ने व्यक्तिका विषयमा सहमति भएको जनाइएको छ। स्रोतका अनुसार चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपतिमा डाक्टर पुण्य रेग्मी र नेपाल संस्कृत विश्वविद्यालय दाङको उपकुलपतिमा डाक्टर यादव लामिछानेलाई नियुक्त गर्नेबारे सहमति भएको हो।
प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले महामारीको सबैभन्दा बढी प्रभाव परेका विपन्न र घरेलु श्रमिकको तथ्याङ्क संकलन गरी सहयोगको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले उक्त वर्गलाई रोग तथा भोकबाट बचाउनका लागि स्थानीय तहले तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सहयोगको व्यवस्था मिलाउन निर्देशन दिएको हो। समिति सभापति निरुदेवी पालले महामारीले ठूलो रूप लिएर गएको हुनाले कानूनी विधिवत संयन्त्रको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभयो। बैठकले भारत बाहेक अन्य मुलुकमा काम गरेका करिब 40 लाख नेपालीको रोजगारी प्रभावित हुन सक्ने पूर्व आकलन गरिएकोले गरिबी तथा बेरोजगारी बढ्ने हुँदा महामारीको अवस्थामा परेका व्यक्तिको तत्काल अध्ययन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ।
सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने निर्णयको नेपाल वायुसेवा निगम कर्मचारी युनियनले विरोध जनाएको छ। युनियनले यो राष्ट्रघाती कदम भएकाले तत्काल रोक्न पनि माग गरेको छ। हालसम्म निगमले दिँदै आएको सेवा अरूलाई दिनु निगमको अस्तित्व नै समाप्त पार्ने षड्यन्त्र भएको आरोप समेत युनियनले लगाएको छ। युनियनका संयोजक सुभाष डाङ्गीले थाहा सञ्चारसँग कुरा गर्दै ग्राउन्ड ह्यान्डलिङलाई एयरलाइन्सको राम्रो आयात स्रोतका रूपमा लिने र अन्तर्राष्ट्रिय रूपमा पनि राष्ट्रिय ध्वजावाहकहरूले नै ग्राउन्ड ह्यान्डलिङ गर्ने प्रचलन रहेको बताउनुभयो। उहाँले नेपाल एयरलाइन्सको लामो समयदेखिको आय स्रोतलाई देखेर निजी तथा विदेशी एयरलाइन्सहरूले पटक पटक आक्रमण गरिरहेको जिकिर गर्नुभयो।
दुईटा ह्यान्डलिङ कम्पनी सस्टेन गर्न नसक्ने स्थिति देखिएको छ। त्यो स्थितिमा कुनै विदेशी लगानी गरेको एयरलाइन्सलाई दिँदा योबाट आयो भने सम्पूर्ण पुँजी पनि विदेशतिर पलायन हुने र नेपालका सरकारी संस्थाहरू जसले नेपालमै पुँजी राख्छन् वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरण दुवैको आय घट्ने यी दुईटा कुराहरू प्रमुख रूपमा भएको हुनाले स्वदेशी पुँजी स्वदेश नै रहोस्, दोस्रो दुईटा व्यवसाय सस्टेन गर्न नसक्ने र यो ठुलो लगानी हुने भएको हुनाले केही समय पश्चात कमर्सियल ग्राउन्ड ह्यान्डलिङको टेन्डर हुन्छ। त्यति सरकारी समितिको वायुसेवा निगमलाई पाखा लगाएर हिमालय एयरलाइन्सलाई नै प्रदान गर्ने चाहिँ प्रपञ्च अनुसार ठुलो ग्रान्ड डिजाइन अनुसार यो कुरा ल्याइएको छ।
हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफै ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको हो। हाल यस्तो सुविधा अरू एयरलाइन्सलाई दिइएको छैन। अनुमतिसँगै आफ्ना विमान रोकिएपछि विमानबाट यात्रु ओराल्न भर्याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, उड्ने यात्रुलाई विमानसम्म पुर्याउने, विमानबाट ब्यागेज झार्ने, ब्यागेज बेल्टमा व्यवस्थापन गर्ने, टिकेटिङ गर्ने लगायतका काम अब हिमालय एयरलाइन्स आफैले गर्न पाउनेछ। तर नागरिक उड्डयन प्राधिकरण कार्यालयले यो विधिसम्मत निर्णय भएको जनाएको छ। उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक राजकुमार छेत्रीले हिमालय एयरलाइन्सलाई यो सुविधा दिँदा युनियनले विरोध जनाउनुको कुनै तुक नभएको बताउनुभयो। उहाँले यो निर्णय कुनै पनि हालतमा फिर्ता नहुने पनि बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा 35 वटा बढी उडान गर्ने अनुमति पाएका वायुसेवा कम्पनीलाई यस्तो सुविधा दिने व्यवस्था प्राधिकरणको ग्राउन्ड ह्यान्डलिङ निर्देशिका 2072 परिच्छेद 2 दफा 4 दिएको उहाँको भनाइ छ।
एनएसीलाई नै ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिइरहेछौँ। त्यसपछि हामीले चाहिँ अब त्यो सेल्फ ग्राउन्ड ह्यान्डलिङ अब हिमालयन पनि नेपाली साझेदारले गरेको नेपाली केरियर नै हो भनौँ न, अब नेपालकै उसमा चलिरहेछ। पर विक 35 फ्लाइट जुन हाम्रो क्राइटेरिया छ त्यो 72 सालमा वन नियमले बनाएकोमा होइन, त्यो अनुसार उसको अहिले 35 भन्दा धेरै फ्लाइट उसले गरेकोले उसले आवेदन दिएको थियो अनि धेरै कुराहरू पुरा गरेपछि मात्रै उसलाई चाहिँ हामीले चाहिँ स्वीकृति दिएको। कसरी हुन्छ उहाँलाई दिइसक्यो उहाँले प्रमाणपत्र पाइसक्नु?
Thank you. बलात्कार आरोपमा पक्राउ परेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का प्रपक्षका लागि जेल चलान भएका छन्। शरीर बन्धक बलात्कार र ठगीको आरोपमा एक महिना अघि पक्राउ परेका खड्कालाई जिल्ला अदालत रामेछापले प्रपक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वसन्त पाठकले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो। उनलाई रामेछाप जिल्ला कारागारमा लगिएको डीएसपी पाठकले बताउनुभयो उनीमाथि तीनवटा उजुरी परेका थिए, तर दुईवटा मुद्दामा अदालतले धरोटी माग गरेको छ भने बलात्कारको मुद्दामा थुनामा पठाउन आदेश दिएको छ। ठगी मुद्दामा 50 लाख र सहरी बन्धक मुद्दामा 2 लाख धरोटी माग गरिएको छ। धोबी बजारको सडक निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले आफूलाई अध्यक्ष खड्काले सहरी बन्धक तथा अपहरणको उजुरी दिनुभएको थियो। त्यससँगै गाउँपालिकाका एक स्थानीयले जग्गामा ठगी गरेको र त्यसका साथै गाउँपालिकाकै एक युवतीले आफूलाई खड्काले 10 महिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन्। उनलाई साउन 30 गते प्रहरीले पक्राउ गरेको थियो।
आमरण अनसनमा रहनुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्ति जारी गर्दै आयोगले केसीको जीवन रक्षाको सरकार गम्भीर नबनेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो। आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डाक्टर केसीसँग भएका सम्झौताहरूप्रति गम्भीर हुँदै जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ। यस्तै डाक्टर गोविन्द केसीका मागप्रति त्रिवी शिक्षण अस्पतालका रेसिडेन्ट आवासीय चिकित्सकहरूले ऐक्यबद्धता जनाएका छन्। आज एक विज्ञप्ति जारी गर्दै डाक्टर केसी स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको तर सरकार संवेदनशील नभएको आवासीय चिकित्सकहरूले जनाएका छन्। आज सबै आवासीय चिकित्सकहरूले कालोपट्टी बाँधेर काम गरेका छन्। यस्तै आज पनि डाक्टर केसीको पक्षमा काठमाडौँको माइती घरमा प्रदर्शन भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशका केही भेग, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भेगमा पानी परिरहेको महाशाखाकी मौसमविद शान्ति कर्णेलले जानकारी दिनुभयो। प्रदेश 1 र 2मा भने तुलनात्मक रूपमा अलि बढी पानी परेको छ, तर ठूलो पानी न परेको मौसमविद कर्णेलले बताउनुभयो। आज राति देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। केही दिन लगातार पानी परेकोमा आजदेखि केही सुधार आएको छ। भोलिदेखि मौसममा थप सुधार आउने मौसमविद कर्णेलले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो।
लगातारको वर्षाका कारण मोरङको विराटनगर जलमग्न भएको छ। महानगरपालिकाको दक्षिण क्षेत्रहरू अधिकांश डुबानमा परेका छन्। पानीको निकास नभएका कारण सामान्य वर्षामा पनि सीमावर्ती क्षेत्रका वडाहरू प्राय जलमग्न हुने गरेका छन्। डुबान क्षेत्रको आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी कोसहरी निरौला सहितको टोलीले निरीक्षण गरेको छ। पछिल्ला दिनहरूमा घनघोर पानी परेका कारण अधिकांश क्षेत्रमा पानी जमेर जनजीवनलाई कठिन बनाइदिएको विराटनगर 15 का वडाध्यक्ष असलम आलमले जानकारी दिनुभयो। यस्तै अविरल वर्षाका कारण पश्चिम नवलपरासीका पल्ही नन्दन र सरावल गाउँपालिकाका छवटा वडा डुबानमा परेका छन्। त्यस्तै गरी सप्तरी सदरमुकाम राजबिराज सहित ग्रामीण क्षेत्रका अधिकांश घर र सड़क जलमग्न भएका छन्।
यसअघि प्रसारित बलात्कार आरोपमा पक्राउ परेका रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का बारेको समाचारमा शरीर बन्धक हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ। लोकसेवा आयोगले कोरोनाका कारण स्थगित भएका परीक्षा सञ्चालन गर्ने भएको छ। आयोगले आज शाखा अधिकृत नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो। सार्वजनिक परीक्षा तालिका अनुसार स्थानीय तहतर्फ महिला सहायक महिला निरीक्षक सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटरसिप परीक्षण यही असोज 25, 26 र 27 गते हुने भएको छ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ। श्रेष्ठले आज प्रेस काउन्सिल बोर्ड बैठक समक्ष राजीनामा पत्र बुझाउनु भएको हो। 3 वर्ष अघि तत्कालीन अध्यक्ष भवानी प्रसाद बरालका विरूद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो।
प्रदेशमा सरकारले चाडपर्वको समयमा नेपाल भारत बीच हुने छोटो अवधिको आवतजावतमा रोक लगाउने निर्णय गरेको छ। प्रदेश स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत आवतजावतमा कडाई गर्ने निर्णय गरेको हो।
मकवानपुरको मनहरी 7 इनारमा पसेर हराएका दुवैजना मृत फेला परेका छन्। मनहरी 7 रहेको शाह पार्टी प्यालेसको इनारभित्र राखेको पानी तान्ने मोटर पम्प बिग्रिएपछि बनाउन पसेका 2 मृत फेला परेका हुन्। पार्टी प्यालेस चालकका छोरा 30 सुरज शाह मोटर पम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय 16 उत्सव नेपाली पनि इनारमा पसेका थिए। उनीहरूको शव चितवन टाँडीबाट आएको नेपाली सेनाले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कपिल वस्तुको बाणगंगा नगरपालिकामा कोइली नदीले विद्युत प्राधिकरणको जीव बगाउँदा बेपत्ता भएका थप 1 शव पनि भेटिएको छ। जीवसँगै बेपत्ता प्राधिकरण फ्युज शाखा प्रमुख कृष्ण पौडेलको शव आज फेला परेको हो। दिउँसो 3 बुद्धभूमि नगरपालिका 2 स्थित बाणगंगा नदीमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बगेको स्थानबाट 10 दक्षिणमा शव भेटिएको सशस्त्र प्रहरी 28 गणका गणपति ध्रुवबहादुर कार्कीले बताउनुभयो। यसअघि 2 शव भेटिसकेको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी माग्नु भएको छ। बीबीसीले दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले उक्त घटनामा माफी मागेको जनाएको हो। दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई पत्र पठाउँदै नेता किमले नहुनुपर्ने घटना घटेको भन्दै माफी माग्नु भएको छ। पत्रमा किमले उक्त घटना निकै दुःखद र निराशाजनक भएको बताएको दक्षिण कोरियाली समाचार संस्था योनह्यापलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो। उत्तर कोरियाले उक्त घटनाका बारेमा अन्य विवरण पनि सार्वजनिक गरेको छ। ती अधिकारीलाई 10 गोली हानिएको र उनको शरीर नजलाइएको पनि उत्तर कोरियाले स्पष्टीकरण दिएको छ। दक्षिण कोरियाले आफ्ना 147 वर्षीय सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरूले गोलीहानी मारेको र उनको शव जलाइदिएको दावी गरेको थियो। दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त घटनालाई क्रूर कार्यको संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको थियो।
भारतमा संसदको दुवै सदनबाट पारित भएको कृषि विधेयकको विरोधमा आज किसानले देशैभरि चक्का जाम गरेका छन्। सरकारले नयाँ विधेयक किसानको हितको पक्षमा रहेको दावी गर्दै आए पनि किसान संगठनले भने विरोध जनाउँदै आएका छन्। नयाँ विधेयकले किसानको आयमा वृद्धि र कृषि उत्पादनका कारण बजारीकरण बढ्ने भारत सरकारको दावी छ। तर किसान संगठनले भने यो विधेयकले कृषि क्षेत्रलाई ठूला उद्योगिक घरानाको हातमा सुम्पने काम गरेको आरोप लगाएका छन्। पञ्जाबका किसानले हिजोदेखि नै 3 लागि रेल सेवा अवरुद्ध गर्दै आन्दोलन गरेका छन् भने आजदेखि किसानले देशव्यापी प्रदर्शन गरेका छन्।
नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स चेन्नई सुपर किङ्ससँग भिडिरहेको छ। दुबईमा दिल्ली टस हारेर चेन्नई विरुद्ध ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 9 खेल्दै बिना विकेटको क्षतिमा 73 जोडेको छ। दिल्लीले आज पनि सन्दीपलाई खेलाएको छैन। दिल्ली यसअघि खेलेको 1 खेलमा जित निकाल्दै 2 अङ्क जोडेर अङ्क तालिकाको 4 स्थानमा छ भने 1 खेलमा जित र 1 हार बेहोरेको चेन्नई पनि 2 अङ्कसहित तालिकाको 4 स्थानमा छ। 5 स्थानमा छ।
र कोरोना महामारीका कारण छ महिनादेखि बन्द रहेको खेलाडीको प्रशिक्षण सुरु गर्न राष्ट्रिय खेलकुद परिषद राखेप तयार देखिएको छ। राखेप सदस्य सचिव रमेश कुमार सिलवालले प्रशिक्षणको अनुमति दिन कुनै समस्या नभएको बताउँदै अर्को हप्तासम्म सबै खेलको प्रशिक्षण सुरु गर्ने तयारी अघि बढेको बताउनु भएको छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
एसिड आक्रमणकारीलाई 20 वर्ष जेल सजाय हुने अध्यादेशले पीडित पक्षलाई राहत। कानून कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा अधिकार कर्मीको जोड।
नेपालमा कोरोना संक्रमित हुनेको संख्या 70,000 नाग्यो। थप 6 जनाको मृत्यु। बढी शुल्क लिने प्रयोगशालालाई कार्यवाही गर्ने सरकारको चेतावनी।
निजी वायु सेवालाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिइएको प्रति कर्मचारी युनियनको विरोध। नीतिगत प्रावधान अनुसार स्वीकृति दिइएको उड्डयन प्राधिकरणको जिकिर।
दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा उत्तर कोरियाली नेता किमले मागे माफी। भारतमा कृषि विधेयकको विरोधमा देशभर चक्का जाम।
र आइपिएल क्रिकेटमा दिल्ली चेन्नई विरुद्ध ब्याटिङ गर्दै।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। जगत र कमल बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।